आदरणीय श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा मन्त्रालय शैक्षिक जनशक्ति विकास केन्द्र सानो ठिमी भक्तपुरबाट सञ्चालित शैक्षिक कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत। यो कार्यक्रम रेडियो नेपालबाट बेलुकी 7 बजेको समाचारपछि प्रसारण हुँदै आइरहेको छ। साथै विभिन्न स्थानीय एफएमहरूबाट समेत यो कार्यक्रम प्रसारण भइरहेको छ। श्रोताबृन्द, यो कार्यक्रम यहाँहरूले चाहेको समयमा शैक्षिक जनशक्ति विकास केन्द्रको वेबसाइट www.ncet.gov.np मा सुन्न सक्नुहुनेछ।
आदरणीय श्रोता, आजको कार्यक्रममा हामी स्वास्थ्य, सरसफाई र सुरक्षाका सम्बन्धमा गरिएको छलफल लिएर उपस्थित भएका छौँ। तपाईँहरू पनि छलफल सुन्नतर्फ लाग्नुहोस् है त।
खै, कता हुनुहुन्छ यो स्कुलको हेडमास्टर?
को आउनु भएको हो? किन हो, म यतै छु।
मास्टर भएर जे भन्न पनि मिल्छ, जे गर्न पनि पाइन्छ?
होइन, के भयो, मैले के भने, के गरेर यसरी रिसाउनु भएको लक्ष्मणजी?
अझै के गरे भन्नुहुन्छ? के यो स्कुल तपाईँहरूको मात्रै हो? हाम्रा छोराछोरी पढ्न बनाएको स्कुल, हामीले कति दुःख गरेर बनाएको स्कुल, तपाईँहरूले आफ्नो मनोमानी गर्न मिल्छ?
मैले त तपाईँको केही कुरै बुझिन, के भन्नुभएको हो, के कुरामा चित्त बुझेन?
नमस्कार हेड सर। ए, लक्ष्मण दाई पनि आउनु भएको रहेछ। के छोरीको पढाइ सम्बन्धमा बुझ्न सल्लाह गर्न आउनु भएको हो कि? कस्तो छ छोरीको पढाइ?
यस्तो स्कुलमा छोराछोरी राखेर पढाउनु, यहाँ पढाउने चासो कसलाई छ र? मास्टरहरू सबै मनोमानी गर्छन्, हाम्रा छोराछोरीलाई जे मन लाग्यो त्यही भन्छन्।
ए, लक्ष्मण दाई त रिसाउनु पो भएको रहेछ। किन हो, सरहरूले के त्यस्तो भन्नुभएछ र? के भएको छ र हेड सर?
खै, किन हो लक्ष्मणजी रिसाउनु भएको? हामीले त विद्यार्थीहरूलाई केही नराम्रो भने जस्तो त लाग्दैन। उहाँले के सुन्नु भएको छ, केही भन्नुभएको पनि छैन।
होइन, तपाईँले हिजो मेरी छोरीलाई ड्रेस नलगाएको, फोहोरी भनेर हप्काउनु भयो अरे। सरकारले गरीबलाई दिने छात्रवृत्ति पनि नदिने भन्नुभयो अरे। छोरी त स्कुल पनि जान्न भनेकी छे।
हप्काएको होइन लक्ष्मणजी, सरसफाई हुनुपर्छ, पोसाक लाउनुपर्छ। नियमित नआउने, पोसाक नलगाउने भएमा छात्रवृत्ति पनि दिन मिल्दैन भनेर सम्झाएको पो थिएँ त मैले त।
ठिकै त हो नि लक्ष्मण दाई, विद्यालयको नियमको कुरा त सबैले मान्नु पर्यो नि। नियमित आउने, पोसाक लगाउने, सफा सुग्घर भएर आउने जस्ता नियम हामी विद्यालय व्यवस्थापन समितिले नै बनाएका हौ। अझै यस्ता कुरा त सामान्य नै हो नि, नियम भन्दा पनि व्यक्तिगत रूपमा नै चासो दिनुपर्ने कुरा होइन र?
विद्यालयले पोसाक अनिवार्य गरेको छ, अब पोसाक नलगाउने शिक्षक विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक नै लगाउनु पर्ने भएको छ, नत्र अटेर गर्ने भए।
हामी जुन बेला भन्यो त्यही बेला नयाँ लुगा किन्न पनि सक्दैनौ, एकजोर किनेको फाटिहाल्यो, अनि कसरी ड्रेस लगाउनु?
हेर्नुहोस् न कविता बहिनी, जिल्ला शिक्षा कार्यालयले पनि पोसाक अनिवार्य हुनुपर्ने पत्र पठाएको छ। हिजो स्रोत केन्द्रको बैठकमा पनि पोसाक अनिवार्य हुनुपर्ने निर्णय भएको छ। विद्यालयले पनि पटक पटक पोसाक लगाउन जानकारी गराइरहेका छौ, तर पोसाक लगाउन विद्यार्थी अटेर गर्छन्। अभिभावकले पोसाक नकिनेर हो कि कतिपय विद्यार्थीले कहिलेकाहीँ मात्र लगाउँछन्?
खै, नसकेपछि के गर्नु, ड्रेस नभए पनि बच्चाले पढ्न त पाउनु पर्यो नि।
त्यसो भनेर कहाँ हुन्छ र? विद्यालयको नियम पनि मान्नु पर्यो, आफ्ना छोराछोरीलाई अरू सरह लगाउने व्यवस्था गर्नु पर्यो नि। अरू साथी पोसाक लगाउने तर आफूले पोसाक लगाउन नपाए बालबालिकामा नराम्रो असर पर्छ र पढ्न छोड्छन्। साथीले गिज्याउने, जिस्क्याउने गरे भने उनीहरूलाई नराम्रो असर पर्छ नि।
के गर्ने, एकजोर किनेको सिलाउन पनि पाएको छैन।
लक्ष्मणजी, तपाईँको छोरी त सरसफाइमा पनि कमजोर देखिन्छिन्, लुगा पनि मैलो हुन्छ, नुहाउने, हात गोडा धुने, दाँत माझ्ने पनि नगरेको जस्तो देखिन्छ नि, त्यसै भएर शरीरमा पनि घाउ खटिरा देखिन्छ।
हो त, मैले पनि हिजो बाटोमा त्यस्तै देखेकी थिएँ। सरसफाई पनि गराउनु पर्यो नि लक्ष्मण दाई।
विद्यालयमा पानीको व्यवस्था छ, विद्यालय आउन साथै सबै विद्यार्थीहरूलाई सरसफाई हुन पनि भनेका छौँ, तर विद्यार्थीहरूमा सरसफाई सम्बन्धी बानीको विकास गराउनै सकिएन।
खै, आफू त कामै कामले फुर्सद पनि पाउँदिन, खाने जोहो गर्दैमा अरू कुरा पनि हेर्न भ्याउँदिन। छोराछोरीलाई हातमुख धुन, लुगा धुन त भन्छु, तर मान्दै मान्दैनन्।
धेरै जसो विद्यार्थीहरू फोहोरी देखिन्छन्। बेला बेलामा बिरामी पनि भइरहन्छन्। सरसफाईमा ध्यान पुगेन कि जस्तो लाग्छ।
सरसफाई भएन भने विभिन्न रोग लाग्छ। औषधि उपचारमा झन बढी खर्च हुन्छ। शरीर कमजोर हुन्छ। स्याहार सुसारमा समय खेर जान्छ। त्यसैले पहिले त सरसफाईमा ध्यान दिनु पर्यो नि लक्ष्मणजी।
हो त, शिक्षकले पनि विद्यार्थीलाई सरसफाईको सम्बन्धमा सिकाउनु पर्यो। बाबु आमाले पनि सरसफाईमा ख्याल गरिदिनु पर्यो। बच्चाहरूले सरसफाईको महत्व थाहा पाएमा परिवारमा पनि प्रभाव पर्छ।
विद्यालयमा खाजा खाने समयमा पनि सबैलाई राम्रोसँग हात धुन सिकाइन्छ, तर उत्तिखेरै फेरि फोहोर भइहाल्छन्।
स्कुलमा पनि धुलै धुलो छ, कक्षा हेर्यो त्यस्तै फोहोर देखिन्छ। केटाकेटी दिनभरि स्कुलमा बसेर घर फर्किँदा सबै मैलो नै हुन्छन्। हामीले मात्र सफा नगरेको भन्नुहुन्छ तपाईँहरू, तर स्कुल पनि त सफा हुनु पर्यो नि। सफा हुन पनि सिकाउनु पर्यो।
त्यो त हो नि हेड सर, विद्यालय कक्षा कोठा पनि सफा हुनु पर्यो नि त। बिहान सफा गरेर सफा कपडा लगाएर विद्यालय आएका बाल बालिका बेलुका घर जाँदा अत्यन्त फोहोर हुन्छन्। खेल मैदानमा पनि खाल्डा खुल्डी भएकाले पानी छ, हिलो हुन्छ, कक्षामा पनि धुलै धुलो छ भन्छन्।
अहिले हामी विद्यालय भवन बनाउँदैछौ, त्यसैले धुलो फोहोर छ। त्यो ठिक हो। अब केही समयमा नै भवन निर्माणको काम सकिएपछि कक्षा कोठा, खेल मैदान लगायत विद्यालय हाता सबै सफा हरियाली बनाउने हाम्रो योजना छ।
एक दुईजना शिक्षक त शिक्षक जस्ता पनि छैनन् है हेड सर। उहाँहरू पनि सफा सभ्य हुनु पर्यो। उहाँहरूलाई देखेपछि विद्यार्थी पनि हाँस्नै जिस्क्याउने गर्छन्।
यसै गरी लक्ष्मणजी, अघिल्लो हप्ता मात्रै हामीले शिक्षक आचार संहिता बनाएका छौँ। अब शिक्षकले अनिवार्य पोसाक लगाउने, सरसफाई, नियमिततामा ध्यान दिने र हाम्रो विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने सोच राखेर छलफल पनि अगाडि बढाएका छौँ।
हेर सर, हाम्रो विद्यालयमा खाजाको पनि कार्यक्रम छ अरे नि, हो र?
हो कविताजी, विद्यालयमा सरकारले दिवा खाजाको कार्यक्रम दिएको छ नि।
अनि खाजा त यही गाउँमा पाइने मकै, भटमास, सिमी, साग, तरकारी बनाउनुहुन्छ अरे नि सर। बालबालिकाले पनि मन पराउँदैनौ भन्छन्। बजारबाट किनेर ल्याए हुन्थ्यो नि।
हाम्रा छोराछोरीले पनि दिउँसो स्कुलमा मकै भुट्ने, चना, सिमी, साग, बोडी जस्ता तरकारी बनाउने गर्छन् भनेका छन्। मलाई त खानै मन लागेन भन्छन्। घर गएर चाउचाउ खाने भन्छन्। पैसा जोगाउन मास्टरले त्यस्तो खाजा खुवाएको भन्छन् सबैले गाउँमा।
हाम्रा केटाकेटी पनि चाउचाउ बिस्कुट नै खान मन गर्छन् सर।
हाम्रा त झन् घरको खाजा खाँदै खाँदैनन्, खालि चाउचाउ मात्रै खाने भन्छन्।
हेर्नुहोस् लक्ष्मणजी, कविताजी, बालबालिकाहरूले बजारमा पाइने चाउचाउ, बिस्कुट जस्ता चिज खायो भने स्वास्थ्य कमजोर हुन्छ, विभिन्न रोग पनि लाग्छ। त्यसैले स्थानीय उत्पादनको वस्तु प्रयोग गर्नुपर्छ भनी तालिम पनि दिएको छ। त्यसैले बजारका चिज नल्याउने सल्लाह हाम्रो विद्यालयले गरेको छ।
गाउँका चिज वस्तुहरू सधैँ खाने हुनाले बजारको चिज खान मन गरेका होला नि, बच्चाहरूको मन न हो।
आफ्नो गाउँको ताजा र स्वस्थ खानाले स्वास्थ्य राम्रो हुन्छ, गाउँमा उत्पादन भएको चिज पनि बिक्री हुन्छ। अब त बजारमा प्याकिङ गरेर राखिएका सामान विद्यालयमा प्रयोग गर्न निषेध पनि गरिएको छ। खाएको खुवाएको थाहा भएमा हामी सबैलाई कारवाही हुन्छ। त्यस्तो खानेकुराले हामी कसैलाई पनि फाइदा हुँदैन, यो कुरा हामी सबैले बुझ्न जरुरी छ।
खाजा पकाउने घर त भत्किएको छ भन्ने सुनेकी थिएँ नि हेड सर, के त्यो गएको भूकम्पले हो?
हो त कविताजी, हाम्रो स्कुलको सहयोगी दाईले भित्र सफा गर्दा गर्दै भूकम्प गएछ। झन्नै दुर्घटनामा पर्नु भएछ। पुरानो भवन थियो, पढाउने भवन पनि चर्किएको छ, विद्यालयको आमदानीको स्रोत पनि छैन, कसरी मर्मत गर्ने? खै, पोहोर बाढीले विद्यालयको खेल मैदान नै बगाइदियो। अहिले भूकम्पले भवन भत्कायो। सधैँ विपद परेको परै छ, सधैँ दुःख मात्रै आइलाग्छ।
विद्यालय बनाउँदा पनि धेरै कुराको विचार पुर्याउनु पर्ने रहेछ हेड सर। बाढी पहिरो, आगलागी, हावाहुरी जस्ता कुराबाट सुरक्षित हुने ठाउँमा बनाउनु पर्ने रहेछ।
अब यो भवन पुरानो पनि भइसकेको छ, सबैको सहयोग मिलेमा यही ठाउँमा नयाँ भवन बनाउनु भन्दा फराकिलो र सुरक्षित ठाउँमा जग्गा व्यवस्था गरी भूकम्प प्रतिरोधी भवन बनाउनु पर्ने पो सोचेको छु मैले त।
हुन्छ नि, विद्यालय व्यवस्थापन समितिमा पनि छलफल गर्नु पर्यो, अनि कुनै सहयोगी संघ संस्थाको खोजी गरी विद्यालय भवन सुरक्षित ठाउँमा बनाउन कोसिस गर्नु पर्यो सर।
कविताजी, हामीले बालबालिका सुरक्षित कोठामा मात्र राखेका छौँ, कुनै कक्षा त चौरमा पनि पढाउनु परेको छ। हामीले विद्यार्थीहरूलाई भूकम्प आउँदा सुरक्षित बस्ने, सतर्क हुने, सहयोग गर्ने सम्बन्धमा पनि जानकारी पनि गराइरहेका छौं।
मेरी छोरीले भूकम्प आएमा सुरक्षित ठाउँमा बस्ने, डराउने भन्दा पनि सतर्क हुने भनेर सरले सिकाउनु भएको छ भन्दै थिए।
हो लक्ष्मणजी, यी कुराहरू पनि हामीले विद्यालयमा विद्यार्थीहरूलाई सिकाएका थियौं। फेरि विपत्ति त भूकम्प मात्रै होइन नि, कहिले भाडी पहिरो, कहिले आगलागी, कहिले हावाहुरी जस्ता बेला बेलामा विपत्ति आइरहन्छन्। हामीले त्यस्ता खालका विपत्ति आइपर्दा बच्ने उपाय सम्बन्धमा सबै विद्यार्थीलाई जानकारी गराएका थियौं।
मेरी छोरीले पनि बाढी पहिरो आगलागी जस्ता विपत्ति आएमा कसरी बच्ने, के गर्ने, अरूलाई कसरी सहयोग गर्ने भनेर बाबासँग गफ गरेको सुनेकी थिए। विद्यालयमा सुनेको भएर भनेकी रहेछ क्यारे।
हामीलाई पनि भन्नुहोस् न त सर, भूकम्प आएमा के गर्नुपर्छ?
हुन्छ नि लक्ष्मणजी, ल सुन्नुहोस्, यस्तो अवस्थामा सकभर सुरक्षित रहने कोसिस गर्नुपर्छ। सकेसम्म खुला स्थानमा निस्कने, तत्काल खुला ठाउँमा निस्कन नसकेमा घरको सुरक्षित स्थानमा उभिएर रहनुपर्छ। सकभर टाउको सुरक्षित राख्ने उपाय भने ख्याल गर्नुपर्छ है यस्तो समयमा।
तत्कालै त केही सोच्नै नसकिने रहेछ नि।
अनि भूकम्प रोकिन साथ भवन वा भवनको कुनै भाग ढल्न वा खस्न लागेको छ छैन विचार गरेर सुरक्षित रूपले खुला स्थानमा पुग्नुपर्छ। यो पनि विचार गर्नुपर्छ लक्ष्मणजी।
ए, त्यस्तो बेलामा केही अत्यावश्यक सामान साथमा पनि हुनु पर्दो रहेछ नि, होइन रेड सर?
कविताजीले साह्रै महत्वपूर्ण कुरा उठाउनु भयो। अझ सम्भव भएमा पैसा, मोबाइल, टर्च लाइट, चेकबुक, छाता जस्ता अति आवश्यक सामान साथमा लिन कोसिस गर्नुपर्छ। सामानको खोजी गर्दा आफ्नो सुरक्षालाई भने विशेष ध्यान दिनुपर्छ नि कविताजी।
त्यो त हो, त्यस्ता अनेक विपत्ति आइलाग्छन्, कुन बेलामा के हुन्छ कुनै थाहा नभएपछि पूर्व तयारी भनेको पनि भन्नु मात्रै हो।
हेर्नुहोस् कविता बहिनी, हावाहुरी, बाढी पहिरो, आगलागी जस्ता विपत्ति सामान्यत निश्चित मौसममा हुन सक्ने हुन्छ, तर भूकम्प जस्तो विपत्ति जुनसुकै समयमा पनि हुन सक्ने भएकाले सधैँ सजग र सतर्क रहनुपर्ने हुन्छ नि।
यस्ता विपत्ति कहिले आउँछ कहिले, के तयारी, जे भए पनि आफ्ना काम गरिहाल्नु पर्यो।
यस्ता विपत्ति आउँदा खुला ठाउँमा रहने, सुरक्षित बस्ने, अति आवश्यक सामान साथमै लिन कोसिस गर्ने, अप्ठ्यारो परेको अवस्थामा आफन्त वा प्रहरीमा जानकारी गराउन कोसिस गर्ने कुरामा ख्याल गरियो भने विपदबाट बच्न पनि सकिन्छ नि।
त्यस्तो बेलामा विपदमा परेकाहरूलाई सहयोग गर्ने बारेमा पनि ध्यान पुर्याउनु पर्ने रहेछ नि।
हो त, कुनै विपदबाट कसैलाई चोटपटक, घाइते वा अपाङ्ग भएमा तत्काल स्वास्थ्य चौकी वा अस्पताल पुर्याउने, आफन्तलाई जानकारी पनि गराइदिने, प्रहरीमा जानकारी गराउने जस्ता विषयमा समेत ध्यान पुर्याउनु पर्छ।
यस्तो महत्वपूर्ण विषयमा टोल छिमेकमा पनि बेला बखत भेला भई तपाईँहरूबाट जानकारी गराउने, छलफल गर्ने जस्ता कार्यक्रम आयोजना गर्न सकेमा सबैलाई फाइदा हुने थियो नि सर।
असाध्यै राम्रो कुरा गर्नुभयो। तपाईँहरूका यस्तै सुझाव सल्लाहले नै हामीलाई पनि सचेत बनाउने हो। हामी सबै सल्लाह गरेर त्यसै गरी गाउँ टोलमा छलफल, अन्तर्क्रिया कार्यक्रमको आयोजना पनि गर्छौं।
अनि विद्यार्थीहरूलाई पनि यस्ता विभिन्न विपत्तिबाट सजग र सुरक्षित रहने सम्बन्धमा छलफल गराउनु भयो भने उनीहरूले पनि घर घरमा भन्ने छन् र सबैलाई जानकारी हुनेछ।
हो, हामी सबै शिक्षकले पढाउनका साथै यस्ता विभिन्न व्यावहारिक ज्ञान दिन कोसिस गरेका छौं। यहाँहरूले पनि बेला बेलामा आएर हामीलाई सल्लाह सुझाव दिनुभएमा अझै कमी कमजोरीमा सुधार गर्ने मौका पाउने थियौं।
हाम्रा बालबच्चालाई पनि पिर नपर्ने गरी सम्झाउनु पर्यो हेड सर।
त्यस्तो केही भनेको त होइन, खोइ यहाँले के सुन्नु भएछ र रिसाउनु भएको हो लक्ष्मणजी? अब बेला बेलामा विद्यालयमा आउनु भएमा सबै थाहा भइहाल्छ नि।
ल त हेड सर, विद्यालयको बारेमा फेरि पनि छलफल गरौंला, अहिलेलाई घरतिर जाउँ है त।
हस् त कविता बहिनी, लक्ष्मणजी नमस्कार।
हस् त नमस्कार।
श्रोतावृन्द, आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? हाम्रो पत्राचार गर्ने ठेगाना रहेको छ शैक्षिक जनशक्ति विकास केन्द्र सानो ठिमी भक्तपुर, पोस्ट बक्स नम्बर 2145 अर्थात 2145 काठमाडौँ। हामीलाई इमेल गर्ने ठेगाना हो RADIODEOL@gmail.com। हवस् त आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।